सूरत यूनुस आयत नंबर 93, 93। इस आयत में अल्लाह रब्बुल इज्जत ने बनी इसराइल पर अपने इनामात का जिक्र किया है और उनकी नशुकरी जो है वो बयान की है। पिछली आयत में आपने पढ़ा कि फिरौन जो है और उसके साथी जो है वो समंदर में डूब गए, अल्लाह रब्बुल इज्जत ने उन्हें गर्क कर दिया। फिरौन और उसके साथी कौन थे? ये दुश्मन थे, बनी इसराइल के दुश्मन थे, तो अल्लाह ताला ने उन्हें जो है वो मिटा दिया। फिर उसके बाद क्या हुआ? वो जो कौम थी पिसी भी थी, गुलाम कौम थी, अल्लाह रब्बुल इज्जत कहते हैं वला कद बव्वाना बनी इसराइला, हमने बनी इसराइल को ठिकाना दिया। कैसा ठिकाना? मुबव्वा सिदकिन, बहुत अच्छा ठिकाना। ये पहली नेमत का जिक्र है। दूसरी वरज़क़ना हूं मिनत तैयबात, और उन्हें निहायत उम्दा वसाइल जिंदगी अता किए। तो ये नेमतें पाने के बाद उन्होंने क्या किया? फमख्तलफू, बस नहीं उन्होंने इख्तलाफ किया, हत्ता यहां तक, हत्ता का लफ्ज़ हर्फ़े शर्त है। कब उन्होंने इख्तलाफ किया? हत्ता जाअहुमुल इल्म, जबकि उनके पास इल्म आ चुका था। तो इल्म आने के बाद इख्तलाफ मिटने चाहिए थे, रोशनी आने के बाद अंधेरे छट जाने चाहिए थे, लेकिन इन लोगों ने इख्तलाफ किया। इन्ना रब्बा का यक़दी बैनहुम यौमल क़यामती, यकीनन तेरा रब क़यामत के दिन इनके दरमियान फैसला करेगा। फीमा कानू फीही यख्तलिफून, उन चीजों का फैसला जिनमें वो इख्तलाफ करते रहे। सूरत यूनुस की आयत नंबर 93 में शुरू में देखें कि बव्वाना लफ्ज़ इस्तेमाल हुआ है, और फिर ये कि बनी इसराइल के आगे फिर मुबव्वा लिखा है, तो ये इन दोनों का रूट एक ही है, बा वो हमजा। इसके मानी है किसी जगह के अज्जा का मुनासिब होना, मुसावी होना, मुवाफिक होना। तो वलकद बवाना, हमने मुनासिब जगह दी, हमने मुनासिब मकाम तैयार किया। और ये जो आगे है मुबव्वा, ये नाउन है, बवाना वर्ब है, ये फेल है, और मुबव्वा जो है ये इस्म है, नाउन है। रूट दोनों का एक ही है। तो मुबव्वा जो है ये कहते हैं ठीक जगह, हमवार मकाम को कहते हैं। अल्लाह ताला ने बनी इसराइल के दुश्मन को जब तबाहो बर्बाद कर दिया, फिरौन जो था और उसके साथी समंदर में गर्क कर दिए, तो बनी इसराइल को बहुत अच्छा ठिकाना दिया। अब आप देखें कि इतना ही काफी था, वलकद बव्वाना बनी इसराइल, कि हमने बनी इसराइल को बहुत अच्छा ठिकाना दिया, क्योंकि बव्वाना इसके अंदर हमवार जगह, मकाम, आबो हवा, मौसम, चीजें सब, यानी मुनासिब की जो उनको दी। लेकिन साथ ही कहा मुबव्वा सिदकिन, बहुत अच्छी जगह, क्योंकि सिदक जो है इससे मजीद इसके अंदर जो है वो कुव्वत और इस्तेहकाम के मानी पैदा हो गए, कि बहुत अच्छी जगह, उनको इलाके में इक्तदार दिया, उन्हें इस्तेहकाम दिया। इलाका कौन सा था जहां पे अल्लाह ताला ने उनको जो है बव्वाना और मुबव्वा सिदकिन अता किया? मुफस्सरीन कहते हैं पूरा मिस्र मिला, क्योंकि फिरौन और उसके साथी तो डूब गए जो जो हुकूमत कर रहे थे, और बनी इसराइल जो कि एक पिसी भी कौम थी, अब उन्हें जो है वो पूरा मिस्र मिल गया, उर्दन, फिलिस्तीन, सारा इलाका मिला। तो कहीं भी जो है वो रहने के लिए, आबाद होने के लिए सबसे अहम ये कि जगह मिल जाए। तो आप सोचें कि ये अल्लाह ताला ने अपनी पहली नेमत की तरफ जो है वो इशारा किया है, निशानदेही की है कि मिस्र और शाम के जरखेज और सरसब्ज इलाके उन्हें अता कर दिए। नंबर दो, वरज़क़नाहुम मिनत तैयबात, और उन्हें निहायत عمدہ جو ہے وہ رزق دیا، اور رزق دیا ان کو پاکیزہ چیزوں میں سے. اس یہ جو ہے نا رزقناہم من الطیبات، ویسے رزق سے مراد ہر طرح کا رزق ہے، صرف کھانا پینا ہی نہیں، پہننا اوڑھنا علم ہر طرح کی نعمتیں ان کو عطا کی، لیکن خاص طور پہ کہا جا رہا ہے کہ طیبات پاکیزہ چیزیں نفیس چیزیں ان کو عطا کی. تو مصر میں ان کے پاس باغات تھے، چشمے تھے، اور شام کے علاقے میں بھی جو ہے وہ کثرت سے نعمتیں تھیں. تو اب یہ مصر کے بھی مالک بنے، بیت المقدس بھی ملا، ملک جو ملک شام تھا وہاں پہ امالکہ پر انہوں نے فتح حاصل کر لی. تو اللہ تعالیٰ نے ان کو خوب نوازا، خوب نوازا. اور پھر ایک اور علم کی بات ہے، ایک اور نعمت کی بات ہے، کیا حتی جاءہم العلم، جب ان کے پاس یہاں تک کہ علم آ گیا، اور اس سے مراد تورات ہے. تو یہ ساری نعمتیں پانے کے بعد انہوں نے کیا کیا، فمختلفو، یہ آپس میں لڑنے لگے، جھگڑنے لگے، نشکری کی طرف اشارہ ہے کہ اللہ تعالیٰ کے اتنے عظیم احسانات کے ملنے کے بعد کہ انہیں اللہ کا دین، اللہ کی کتاب، شریعت، اللہ تعالیٰ نے کھانے پینے کی چیزیں، جگہ، سب کچھ عطا کیا، لیکن افسوس انہوں نے اختلاف کیا. تو یہ جو ان کے اختلافات ہیں، جو انہوں نے دین میں تفرقے پیدا کیے، اس لیے نہیں کہ ان کو پتا نہیں تھا، بلکہ انہیں پتا تھا، اور پتا ہونے کے بعد انہوں نے جو لڑائی جھگڑے کیے اور دین کے ٹکڑے ٹکڑے کیے اور گروہ بندی کی، اور اس میں جو ہے وہ شرک کرنے لگے، نشکری کرنے لگے، نافرمانی کرنے لگے. ان ربک کا یقضی بینہم یوم القیامتی، یقیناً تیرا رب قیامت کے دن ان کے درمیان فیصلہ کرے گا. فی ما کانوا فیہ یختلفون، اس چیز میں جس میں یہ اختلاف کرتے رہے. آپ اپنا بھی ساتھ ساتھ جائزہ لیتی جائیے، اپنا محاسبہ کرتی جائیے کہ اللہ رب العزت نے مسلمانوں کو جو ہے وہ انگنت نعمتوں سے نوازا ہے. آپ دیکھیں کہ رہنے کو جگہ ہے، اور کھانے پینے کے لیے جو ہے وہ طرح طرح کی نعمتیں ہیں. پھر ہمارے پاس قرآن مجید کی دولت ہے، اس کی نعمت ہے، لیکن یہ ساری نعمتیں ہونے کے باوجود مسلمانوں نے بھی اللہ کے دین میں دھاندلی مچائی ہوئی ہے. دین اسلام جو ہے اس میں تفرقہ بندی اختیار کی ہے، نئے نئے مذاہب اختیار کیے ہیں، لڑائی جھگڑے، اور اللہ تعالیٰ کہہ رہے ہیں کہ لوگ جو بھی جھگڑا کر رہے ہیں علم آنے کے بعد. علم جو ہے نا، اس سے مراد وحی کا علم ہے. انہوں نے تورات آنے کے بعد جھگڑے کیے، مسلمانوں نے قرآن آنے کے بعد، وحی کا علم نازل ہونے کے بعد جو جھگڑے کر رہے ہیں، قیامت کے دن اللہ ان کے درمیان فیصلہ کرے گا، جن بھی چیزوں کا جو ہے یہ، جن کے درمیان یہ اختلاف کر رہے ہیں. اب یہ جو آیت نمبر 94 سے آپ دیکھیے، 94 سے لے کر 109 تک سورت یونس کی اختتامی آیات ہے. بالکل جو ہے وہ اختتام پر سورت یونس آ گئی، اور اب یہاں پر آیت نمبر 94 اور 95 میں، 94-95 میں رسول اللہ صلی اللہ علیہ وسلم کو مخاطب کر کے انہیں جو ہے تسلی دی جا رہی ہے، اور جو قرآن مجید کو جھٹلا رہے تھے ان پر جو ہے وہ عطاب ہے، ناراضگی ہے. فرمایا فَإِن كُنْتَ فِي شَكٍّ مِمَّا أَنزَلْنَا إِلَيْكَ، فَإِن كُنْتَ، پس اگر ہے تو، فِي شَكٍّ شک میں. اب اگر تجھے جو ہے کچھ شک ہے، مِمَّا أَنزَلْنَا، اس میں سے جو اتارا ہم نے، إِلَيْكَ، تیری طرف، اے محمد صلی اللہ علیہ وسلم، اب اگر تجھے اس ہدایت کی طرف سے کچھ بھی شک ہے جو ہم نے تجھ پر نازل کی ہے، فَاسْأَلِ الَّذِينَ، پس سوال کر لیجئے، پوچھ لیجئے، الَّذِينَ، ان لوگوں سے، تو آپ ان لوگوں سے پوچھ لیجئے، يَقْرَؤُونَ الْكِتَابَ مِنْ قَبْلِكَ، جو آپ سے پہلے کتاب پڑھ رہے ہیں. الَّذِينَ يَقْرَؤُونَ، کہ وہ لوگ جو پڑھتے ہیں، الْكِتَابَ، کتاب کو، مِنْ قَبْلِكَ، پہلے تجھ سے. اب رسول اللہ صلی اللہ علیہ وسلم سے کہا جا رہا ہے کہ چونکہ اہل مکہ جو تھے وہ قرآن کا انکار کرتے تھے، قرآن میں شک کرتے تھے، تو رسول اللہ صلی اللہ علیہ وسلم سے کہا جا رہا ہے کہ آپ اس کتاب کی طرف سے شک میں مبتلا نہ ہوں، اور असल में कहा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से जा रहा है, लेकिन वो लोग जो शक करते थे उनको मुखातिब किया गया है कि जो मुकज्जबीन थे, जो मुनकरीन थे, जो जिदबाजी करते थे और इनकार करते थे, तो बज़ाहिर खिताब तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से है, लेकिन उनसे कहा जा रहा है कि अगर तुम्हें इस किताब के बारे में, जो सूरज की तरह रोशन है, अगर तुम्हें इसके बारे में कुछ भी शक है तो क्या करो कि पूछ लो, पता कर लो उन लोगों से जो कि किताब जो है पहले से किताब पढ़ रहे हैं। लकद जाअक अल-हक फिलवाके, ये हक है मेरे रब्बी का, तेरे रब की तरफ से, कि कुरान मजीद जो है ये हक है जो कि तेरे रब की तरफ से है। फला तकूनन्ना मिनल मुमतरीन, लिहाजा तू शक करने वालों में शामिल ना हो। ये जो आयत है इसमें रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से कहा जा रहा है, लोगों से कहा जा रहा है कि पहले जो लोग किताब पढ़ते हैं उनसे पूछ लीजिए। तो अल किताब से मुराद है तौरात और इंजील, क्योंकि तौरात और इंजील में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के बारे में, कुरान के बारे में बशारत मौजूद थी। तो कहा कि जो लोग पहले से कुरान के नाजिल होने से पहले जो तौरात और इंजील पढ़ने वाले हैं उनसे पूछ लीजिए कि ये जो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर कुरान नाजिल किया गया है कि ये हक है, तो लिहाजा फला तकूनन्ना मिनल मुमतरीन, लिहाजा उन लोगों में शामिल ना हो जाएं जो कि शक करने वाले हैं। वला तकूनन्ना, और ना हो, तकूनन्ना जो है यहाँ पे नून पर जो शद है ये ताकीद के लिए है कि फला तकूनन्ना, दोबारा फरमाया के और ना होना तुम मिनल लजीना, उन लोगों में से, कज़बू भी आयातिल्लाही, जिन्होंने अल्लाह की आयात को झुटलाया, फतकूना मिनल खासिरीन, बस हो जाएंगे नुकसान उठाने वालों में से। तो लिहाजा तू शक करने वालों में से ना हो और इन लोगों में शामिल ना हो जिन्होंने अल्लाह की आयात को झुटलाया है, वरना तू भी नुकसान उठाने वालों में से होगा। तो अब यहाँ पर जो है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से कहा जा रहा है कि आपकी दावत पर जो लोग शक कर रहे हैं तो वो अहले किताब से पूछें, तौरात और इंजील पढ़ने वालों से पूछें कि उनके इल्म में है कि ये जो आप कुरान की दावत पेश कर रहे हैं ये कोई नई चीज नहीं है। जो कुरान की दावत है वही तौरात और इंजील की दावत है, वही पिछले अंबिया भी देते रहे, और जो भी जो है वो अल्लाह की इन आयात को झुठलाएगा तो वो जो है वो खसारा पाने वालों में शामिल हो जाएगा। फिर आयत नंबर 96 और 97 में अल्लाह रब्बुल इज्जत ने अपनी एक सुन्नत की तरफ जो है वो इशारा किया है, फरमाया इन्नल लजीना हक्कत अलैहिम कलिमतु रब्बिका ला युमिनून। हकीकत ये है कि जिन लोगों पर तेरे रब के कलेमात साबित हो चुके, लायो मेनून, वो ईमान नहीं लाते। यहां पर हक्कत अलेहिम कलिमातु रब्बिका के क्या कलेमात हैं जो अल्लाह के उन पर जो है वो साबित हो चुके, इससे क्या मुराद है? मुफस्सरीन कहते हैं कि यहां पर जो है कहा जा रहा है कि जो अल्लाह ताला ने जो फैसला कर दिया है कि जो लोग ईमान नहीं लाते, जो अल्लाह की नाफरमानी करते हैं, तो फिर अल्लाह का उन पर जो है वो अजाब नाजिल होता है। और अजाब की जो है दो शक्लें हैं, एक क्या होता है कि इंसान जो है वो हक बात को फिर कबूल नहीं करता, सुम्मुन बुकमुन उम्युन फहुम ला यरजिउन, के फिर वो लोग जो है वो बहरे हो जाते हैं, अंधे हो जाते हैं, और वो लोग जो है उनके दिल सख्त हो जाते हैं, फिर हक बात को वो कबूल ही नहीं करते। तो यहां पर जो है ये बात भी बताई जा रही है कि वो लोग जो कुफर कर रहे हैं, जिन पर वाज और नसीहत असर ही नहीं करती, तो उन पर अल्लाह के कलमात जो है वो साबित हो चुके, क्या कि नाफरमानियां करके कबूल हक की जो सलाहियत और इस्तदाद है अब वो उनके अंदर से खत्म हो गया है। पहली बात तो ये है, और दूसरी अजाब की शक्ल क्या है कि अब अजाब इलाही जो है इन पर आ जाएगा। نافرمان جو ہیں، پھر ان پر اللہ کا عذاب آیا کرتا ہے، اور وہ لوگ عذاب کو دیکھ کر ایمان لاتے ہیں، اور اس وقت ایمان لانا جو ہے کچھ بھی فائدہ نہیں دیتا. اِنَّ الَّذِينَ حَقَّتْ عَلَيْهِمْ كَلِمَةُ رَبِّكَ لَا يُؤْمِنُونَ، حقیقت یہ ہے کہ ان جن لوگوں پر تیرے رب کے کلمات جو ہیں وہ ثابت ہو چکے. کیا؟ نمبر ایک، ان کو حق قبول کرنے کی صلاحیت استعداد ان میں ختم ہو گئی. نمبر دو، جو ہے وہ عذاب دیکھ کر ایمان لائیں گے، اور عذاب دیکھ کر ایمان لانا انہیں فائدہ نہیں دے گا. ولو جاءتهم اور اگرچہ آ جائے ان کے پاس کل آیاتن، ہر طرح کی نشانیاں، حتی یراو العذاب العلیم، یہاں تک کہ وہ دیکھ لیں دکھ دینے والے عذاب کو، یہ کبھی ایمان لا کر نہیں دیں گے. بے شک یہ دکھ دینے والے دردناک عذاب کو ہی کیوں نہ دیکھ لیں، یہ ایمان لانے والے نہیں ہیں. یہاں پہ العلیم کا لفظ استعمال کیا گیا ہے، جو دردناک عذاب کے لیے استعمال کیا جاتا ہے. حمزہ لام میم، علم جو ہے وہ درد کو کہتے ہیں، دردناک. تو دردناک عذاب دیکھ کر یہ ایمان لانا چاہتے ہیں، اور اس وقت ایمان لانا فائدہ نہیں دیتا. آیت نمبر 99 اور 98. اب آپ دیکھیے کہ 98 میں اللہ رب العزت نے آیت نمبر 98 میں تاریخ سے ایک مثال دی ہے. رسول اللہ صلی اللہ علیہ وسلم کو تسلی دینا بھی مقصد ہے کہ فلولا پس کیوں نہ ہوتی قریتن، کوئی بستی، امنت کے ایمان لاتی، فنفعہا ایمانوہا الا قوم یونس، کہ پھر نفع دیتا اس کو ایمان اس کا مگر یونس علیہ السلام کی قوم. پھر کیا ایسی کوئی مثال ہے کہ ایک بستی عذاب دیکھ کر ایمان لائی ہو اور اس کا ایمان اس کے لیے نفع بخش ثابت ہوا ہو یونس علیہ السلام کی قوم کے سوا؟ اب یہاں پہ بتایا جا رہا ہے کہ یونس علیہ السلام کی قوم کے سوا کوئی تاریخ میں ایسی مثال نہیں ملتی کہ عذاب دیکھ کر کوئی بستی ایمان لائی ہو اور اس کے ایمان کو اللہ نے قبول کر لیا ہو، انہیں مہلت دی ہو، یا ان کے ایمان نے ان کو فائدہ دیا ہو. اب یونس علیہ السلام کی قوم جو تھا، قوم کے ساتھ کیا ہوا کہ لما آمنو، جب وہ ایمان لائے، عذاب دیکھ کر وہ ایمان لائے، کشفنا اٹھا لیا ہم نے، ہٹا دیا. کشف کا مطلب ہوتا ہے نا ہٹا دینا، تو ہٹا دیا ہم نے انہم ان سے عذاب الخزی، ذلت کا عذاب، فی الحیات دنیا کی زندگی میں. جب وہ قوم ایمان لے آئی تھی، جو یونس علیہ السلام کی قوم تھی، تو البتہ ہم نے اس پر سے دنیا کی زندگی میں رسوائی کا عذاب ٹال دیا تھا. وَمَتَّعْنَاهُمْ إِلَى حِينٍ، اور ان کو ایک مدت تک زندگی سے فائدہ اٹھانے کا موقع دیا. وَمَتَّعْنَاهُمْ، اور انہیں جو ہے وہ دنیاوی ساز و سامان دے کر جو ہے وہ بہرہ مند ہونے دیا، فائدہ اٹھانے دیا. إِلَى حِينٍ، ایک مدت تک. اب یہاں پر حضرت یونس علیہ السلام کی قوم کی مثال دی جا رہی ہے. حضرت یونس علیہ السلام اہل نینوا کی طرف آپ کو بھیجا گیا، جو بابل کے مقابل شہر ہے، اور آپ کا زمانہ، حضرت یونس علیہ السلام کا زمانہ لگ بھگ 800 سال قبل مسیح کا ہے. آپ کی قوم کے لوگ بت پرست تھے، اور انہوں نے لگ بھگ 100,000 جو تھے وہ بنی اسرائیل کو قید کیا ہوا تھا. حضرت یونس علیہ السلام نے 7 سال تک انہیں تبلیغ کی، آخر عذاب کی دھمکی دی. قوم کے لوگوں نے کچھ بھی پرواہ نہ کی، اور جب مقررہ وقت پر عذاب قریب آ گیا اور انہیں عذاب کے آثار نظر نہ آئے، تو حضرت یونس علیہ السلام اللہ تعالی کی اجازت کے بغیر ہی وہاں سے نکل کھڑے ہوئے. آپ کے تشریف لے جانے کے بعد جو ہے وقت مقررہ پر جب عذاب کے آثار نظر آنے لگے، سیاہ بادل چھا گئے، تاریخ دھواں قوم کی طرف بڑھنے لگا، تو حضرت یونس علیہ السلام کو قوم نے تلاش کرنا شروع کیا. جب حضرت یونس علیہ السلام انہیں نہ ملے، تو حضرت یونس علیہ السلام کی قوم کے لوگ اپنے بچوں حتیٰ کہ جانوروں حیوانوں سب کے ساتھ میدان میں جمع ہو گئے، بچے عورتیں جانور سمیت میدان میں جمع ہوئے، اللہ کی بارگاہ میں انہوں نے عاجزی اور انکساری کرنی شروع کی، توبہ استغفار شروع کر دیا، رونا دھونا شروع کیا، گریہ زاری کرنے لگے، اور اللہ تعالیٰ نے عذاب جو تھا ٹال دیا، ان کی توبہ کو قبول کر کے عذاب ہٹا دیا. اب حضرت یونس علیہ السلام جو تھے انہیں جو ہے وہ کہاں چلے گئے، وہ آپ آگے قرآن میں پڑھیں گی کہ وہ ایک کشتی میں سوار ہوئے اپنی قوم سے مایوس ہو کر. ان سے دو غلطیاں ہوئی تھیں، ایک یہ کہ انہوں نے اللہ رب العزت کی اجازت کے بغیر اپنی بستی کو چھوڑ دیا تھا. نبی اس وقت تک ہجرت نہیں کر سکتا جب تک کہ اللہ تعالی نبی کو ہجرت کی اجازت نہ دے دے، اور حضرت یونس علیہ السلام جو ہیں اللہ تعالیٰ کی اجازت سے پہلے ہی انہوں نے اپنی قوم کو جو ہے وہ چھوڑ دیا. اور دوسرا جو ہے قوم کی جو مہلت تھی ابھی ختم نہیں ہوئی تھی، تو انہوں نے جو ہے وہ اپنی قوم سے ناراض ہوئے اور کہا کہ فلاں دن تم پر جو ہے فلاں فلاں موقع پر جو ہے وہ عذاب آ جائے گا. اچھا، یہاں پر مفسرین جو ہے وہ یہ کہتے ہیں کہ عذاب دیکھنے کے بعد ایمان لانا کسی قوم کو فائدہ نہیں دیتا. اس کی کیا وجہ ہے کہ حضرت یونس علیہ السلام کی قوم کا جو ایمان ہے وہ قابل قبول ٹھہرا؟ تو اس کی مفسرین جو ہیں دو وجوہات بتاتے ہیں. نمبر ایک، حضرت یونس علیہ السلام وقت مقررہ سے پہلے ہی قوم کو چھوڑ کر چلے گئے تھے، لہذا ابھی اللہ کی طرف سے اتمام حجت نہیں ہوئی تھی، ابھی ان کا وقت ختم نہیں ہوا تھا، اس لیے اللہ تعالیٰ نے عذاب بھیجنا منظور نہ کیا. نمبر دو، قوم نے گریہ زاری اتنی کی اور اس میں اتنا مبالغہ کیا کہ اللہ تعالیٰ نے اسے جو ہے وہ قبول کر لیا. بہرحال صحیح حقیقت جو ہے وہ اللہ ہی بہتر جانتا ہے. اور یہاں پر جو ہے پہلی بات جو سامنے آ رہی ہے کہ ایک طرف عذاب سے اللہ تعالیٰ نے پچھلی آیات میں اہل مکہ کو ڈرایا بھی، دوسری طرف جو ہے کہا کہ صرف تاریخ میں حضرت یونس علیہ السلام کی قوم ایسی ہے جس نے عذاب دیکھ کر جب توبہ استغفار کیا تو اللہ تعالیٰ نے انہیں جو ہے وہ ایک مدت تک دنیا کی زندگی سے فائدہ اٹھانے کا موقع عطا کیا. آیت نمبر 99-99، ولو شاء ربک، اور اگر چاہتا پروردگار تمہارا، کا کی ضمیر رسول اللہ صلی اللہ علیہ وسلم کی طرف ہے، لآمنا البتہ ایمان لے آتے، کون، من فی الارضی، جتنے لوگ زمین میں ہیں، کلہم، سارے کے سارے، جمیع سب. اب آپ دیکھیں کہ کلو کہنے کے بعد پھر جمیع کہنا جو ہے یہ تاکید کے لیے ہے. رسول اللہ صلی اللہ علیہ وسلم کو تسلی دی جا رہی ہے کہ لوگوں کے ایمان نہ لانے سے آپ پریشان نہ ہوں. اللہ تعالیٰ کو لوگوں کا ایمان لانا بہت پسند ہے. کب؟ جب لوگ اپنے ضمیر کی رہنمائی میں ایمان لائیں، زبردستی نہیں. اگر زبردستی لوگوں کو مومن بنانا ہوتا تو پھر اللہ تعالیٰ جو ہے وہ زمین کے جتنے لوگ، تو اللہ تعالیٰ سارے اہل زمین جو ہیں ان کو مومن بنا دیتے. وَلَوْ شَاءَ رَبُّكَ لَآمَنَ مَن فِي الْأَرْضِ كُلُّهُمْ جَمِيعًا، اگر تمہارے رب کی مشیت یہ ہوتی، اگر تمہارا رب یہ چاہتا کہ زمین میں سب مومن اور فرمان بردار ہی ہوں تو سارے اہل زمین ایمان لے آئے ہوتے. تو رسول اللہ صلی اللہ علیہ وسلم سے کہا جا رہا ہے کہ آپ دعویٰ کر رہے ہیں، آپ تبلیغ کا حق ادا کر رہے ہیں، دن رات ایک کر رہے ہیں اور یہ لوگ ایمان نہیں لا رہے، تو آپ نے اپنا فرض ادا کر دیا. آپ کی ذمہ داری یہ نہیں ہے کہ لوگ ایمان لے آئیں، یہ لوگوں کی اپنی مرضی ہے. آپ نے اپنا فرض ادا کر دیا اور جو ایمان نہیں لاتے اللہ ان سے پھر پوچھے گا، ان کی جو ہے وہ ان کا محاسبہ کرے گا، تم سے یہ نہیں پوچھے گا کہ یہ ایمان کیوں نہیں لائے. تمہارا کام لوگوں کو نیکی کے راستے کی طرف رہنمائی کرنا ہے، انہیں لازماً ایمان کے راستے پر چلانا تمہارا مقصد نہیں ہے. اَفَأَنْتَ تُكْرِهُ النَّاسَ حَتَّى يَكُونُوا مُؤْمِنِينَ، پھر کیا تو لوگوں کو مجبور کرے گا तुकरेहू जो है करहुन से है और यहां पर जबरदस्ती के मानी में है, जोर करना, जबर करना। तो क्या आप लोगों पर जबरदस्ती करेंगे? हत्ता यकूनु मोमिनीन, यहां तक कि ये लोग मोमिन बन जाए। वमा काना ले नफ्सिन अंतो मिना इल्ला बिइज्निल्लाह, कोई मुतनफिस, कोई इंसान अल्लाह की इजाजत के बगैर ईमान नहीं ला सकता। अब यहां पर भी जो है ये बात बताई जा रही है कि ऐसा नहीं है कि कोई जो है वो अपनी मर्जी से ईमान ले आए जब तक कि अल्लाह उसको जो है वो इजाजत ना दे। तो ये जो ईमान की नेमत है इज्ने इलाही के जरिए ही मिल सकती है, और अल्लाह किसे देता है? जो खुद चाहता है। وَيَجْعَلُ الرِّجْسَ عَلَى الَّذِينَ لَا يَعْقِلُونَ, और अल्लाह का ये तरीका नहीं है कि जो लोग अकल से काम नहीं लेते कि उनको ईमान से नवाजे। तो अल्लाह फिर क्या करता है? अल्लाह उन पर गंदगी डाल देता है। وَيَجْعَلُ الرِّجْسَ, अल्लाह उन पर रिज्स डाल देता है। रिज्स के क्या मानी है? मुफस्सरीन ने इसके दो मानी बयान किए हैं। इसके एक मानी तो कुफर के हैं और शिर्क के हैं। ये लोग कुफर करते हैं, शिर्क करते हैं, इनकार करते हैं, इसलिए अल्लाह ने उन पर रिज्स डाल दिया, कुफर और शिर्क में उनको मुब्तिला कर दिया। दूसरे मानी जो कुफर में रहते हैं फिर वो अल्लाह उनको अजाब में मुब्तिला करता है। तो यहां पर रिज्स जो है वो फिर अजाब के मानी में भी है कि अल्लाह जो अकल से काम नहीं लेते अल्लाह उन पर गंदगी डाल देता है। दुनिया में कुफर और शिर्क की गंदगी, और फिर आखिरत में जो है वो अल्लाह के अजाब की गंदगी। तो ये जो नेकी है, ये हदायत है, ये अंधी बांट नहीं है, ये उसको दी जाती है जो चाहता है। जहां तक रही दुनिया तो वो तो अल्लाह सबको देता है, जो बात है हदायत की और नेकी की ये उन्हीं को मिलती है जो के चाहते हैं। आयत नंबर 101 से 103 तक जो है वो अल्लाह रब्बुल इज्जत ने दलाइल जो है वो दिए हैं, क्योंकि अहले मक्का जो थे वो मोजज़ात का मुतालबा करते थे। तो अब यहां पर मोजज़ात का जो मुतालबा है उसका जवाब दिया जा रहा है। कुल ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, इनसे कह दीजिए, उन्जुरु देखो, उन्जुरु देखो, माजा फिस समावाती वल अर्थ, जो कुछ आसमानों में है और जमीन में, उन्हें जरा आंखें खोल कर देखो। तुम मोजात मानते हो, तो ये जो आसमान और जमीन और जो ये निशानियां हैं, आसमान और जमीन, ये मोजात से और निशानियों से भरे पड़े हैं। अगर मोजात चाहते हो तो आंखें खोलने की जरूरत है। जब आंखें खोलोगे तो आसमान और जमीन में जो बिखरी हुई निशानियां हैं ये हर तरफ से तुम्हें जो है वो नजर आएंगी। लेकिन वमा तुगनिल आयातु वन नुजरु अन कौमिल्ला युमिनून, वमा तुगनी, और नहीं गनी करती और नहीं फायदा देती अल आयातु निशानियां, निशानियां जो है ये फायदा नहीं देती। वन नुजरु, नुजर जो है वो नून जाल रा, इसका रूट है और इसके मानी है तंबीहात। जैसे होता है ना कि नून जाल रा के मानी होते हैं कि डराना, डराना, और नुजुर जो है वो जो के डराए, जिन्होंने डराया, जैसे नजीर डराने वाले को कहते हैं और नुजुर डराने वाले, एक नहीं ज्यादा डराने वाले। तो फरमाया कि ये निशानियां जो हैं वन नुजुर और डराने वाले और जो तंबीहे हैं ये फायदा नहीं देती एक ऐसी कौम को जो ईमान लाना नहीं चाहते। अब यहां पर भी जो है अल्लाह रब्बुल इज्जत ऐलान कर रहे हैं, बता रहे हैं कि वो लोग जो कि डरना नहीं चाहते, तो ये निशानियां देखकर भी ये ईमान नहीं लाते। जैसे फिरौन जो है कैसे डूबा, और कितनी बड़ी निशानी है, कितना बड़ा मौजा है। जैसे फिर फिरौन और उसके साथी जो थे उन्होंने देखा कि मौजा क्या है और जादू क्या है। फिर इसी तरह फिरौन ने डूबते वक्त जो है वो तौबा करनी चाहिए, जब गिरफ्तारी का वक्त था तो उस वक्त की तौबा तो कबूल ही नहीं होती। अब यहां पर जो है यही बात जो है वो बताई जा रही है कि निशानियां जो कायनात में बिखरी पड़ी हैं, ये देखकर भी ये लोग ईमान नहीं लाते। तो और कुछ काम नहीं आती निशानियां और डराने वाले एक ऐसी कौम के लिए जो कि ईमान नहीं लाना चाहते। फहल यंतजिरून इल्ला मिस्ल अय्याम अल्लजीना खलौ मिन कब्लिहिम। अब ये लोग इसके सिवा और किस चीज के मुंतजर हैं कि वही बुरे दिन देखें जो इनसे पहले गुजरे हुए लोग देख चुके हैं। यहाँ पे कुरैश को तंबीह की जा रही है कि अब ये क्या चाहते हैं, ये वो बुरे दिन देखना चाहते हैं, अजाब वाले दिन जो पिछली कौमों ने देखे। कुल कह दीजिए, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से कहा जा रहा है कि आप ऐलान कर दीजिए फंतजरू कि बस तुम इंतजार करो, इन्नी माकुम मिनल मुंतजरीन, मैं भी तुम्हारे साथ इंतजार करता हूं कि तुम जो है वो अजाब ही का मुतालबा करते हो, तुम अजाब ही चाहते हो, तो ठीक है फिर मैं भी तुम्हारे साथ जो है वो अजाब का इंतजार करता हूं। कैसा अजाब जो पिछली कौमों पर जो है वो आया, तुम नुनजी रुसुलना, जब वो अजाब आता है तो किसको बचाया जाता है, तुम नुनजी फिर जो है बचाया जाता है, फिर हम बचा लिया करते हैं। नून जीम वो नजो जो है निजात देना बचाना, फिर हम बचा लेते हैं रसूलाना अपने रसूलों को, वल्लदीन आमनू और उन लोगों को जो ईमान लाए, कजालिक इसी तरह पैगंबरों को और ईमान लाने वालों को इसी तरह बचाते हैं जिस तरह इन मोमिनीन को हमने निजात दी थी। पीछे आपने देखा कि बनी इसराइल को बचाया और फिरौन और उसके साथी जो थे वो डूब गए। आयत नंबर 104 से लेकर 107 तक अब आखिरी फैसला कुन ऐलान किया जा रहा है। कुल या युहन्नासु, ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, ए नबी आप कह दीजिए कि ए लोगो, इन कुन तुम फी शक किन, कि अगर तुम हो शक में, मिन दीनी मेरे दीन से, कि अगर तुम अभी तक मेरे दीन के मुतल्लिक किसी शक में हो, फला आबुदुल्लजीना ताबुदूना मिन दूनिल्लाह, तो सुन लो कि तुम लोग अल्लाह के सिवा जिनकी बंदगी करते हो, मैं इनकी बंदगी नहीं करता। अब आप देखें कि सबसे पहले जो है वो ऐलाने बरात है कि फला आबुदुल्लजीना, बस नहीं मैं इबादत करता, अल्लजीना उनकी जिनकी ताबुदूना तुम इबादत करते हो, मिन दूनिल्लाह अल्लाह को छोड़कर। अब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जबान से जो है वो ऐलान करवाया जा रहा है कि मैं तुम्हें हकीकत बताता हूं कि मैं उन माबूदों की इबादत नहीं करता जिनकी अल्लाह को छोड़कर तुम इबादत करते हो, मैं शिर्क नहीं करता जो तुम शिर्क करते हो, वलकिन आबुदुल्लाह अल्लज़ी यतवफ्फाकुम, बल्कि मैं तो सिर्फ उसी खुदा की बंदगी करता हूं, अल्लज़ी वो जिसके वो जो वो जात, ये तवफाकुम जिसके कब्जे में तुम्हारी मौत है, जो तुम्हें मौत देता है। अब आप देखें कि यहां पे तीन अहम बातें कह दी। ये भी तो कह सकते थे ना कि मैं उसकी बंदगी करता हूं जो मुझे मौत देने वाला है, ये नहीं कहा, बल्कि कहा कि मैं उसकी बंदगी करता हूं जो तुम्हें मौत देने वाला है। इसके माने ये हैं कि मुझे ही नहीं तुम्हें भी उसकी बंदगी करनी चाहिए, क्योंकि मुझे ही नहीं वो तुम्हें भी मौत देने वाला है, और अगर तुम उसको छोड़कर किसी और की बंदगी कर रहे हो तो तुम गलत कर रहे हो। वह उमिर तू अन अकूना मिनल मोमिनीन, और मुझे हुक्म दिया गया है, वह उमिर तू ताप, और जो पेश है इसका मतलब है मुझे, मैं, और मुझे हुक्म दिया गया है अन अकूना मिनल मोमिनीन कि मैं ईमान लाने वालों में से हो जाऊं। तो मेरे पास जो है कोई गुंजाइश नहीं है, मेरे पास अल्लाह का ये हुक्म है कि मैं ईमान लाने वालों में शामिल हो जाऊं। वन अकीम वजह का लिद्दीन हनीफा, और मुझसे फरमाया गया है वन अकीम वन अन अकीम के, और कायम कर दे, और ये कि सीधा रख, काफ वो मीम इसका रूट है, कौम से है, जैसे कौम कुछ लोग खड़े हो जाते हैं एक मिशन के लिए उसको कौम कहते हैं, इसी से अकामत है, अकामते सलात नमाज कायम करना, इसी से वह यकी मुंह न सलाता, और इस तरह ये लफ्ज जो है वो मुख्तलिफ मानों में यानी मुख्तलिफ इसकी फैमिली के अल्फाज हैं। वह अन अकिम, और ये के सीधा रख, वजह का अपना चेहरा, लिद्दीनी हनीफा, दीन के लिए हनीफा, ठीक ठीक हनीफा जो है ये लफ्ज आप पहले ही पढ़ चुकी हैं, ये हजरत इब्राहिम अलैहिस्सलाम का लकब है। इसके मानी होते हैं हनीफ के यकसू, हर दीन को छोड़कर सिर्फ दीन इस्लाम को अपनाना, हर तरफ से मुंह मोड़कर सिर्फ एक अल्लाह के लिए यकसू हो जाना, अल्लाह की तरफ मुतवज्जो होना। तो बिल्कुल सीधा, इधर उधर जरा सी भी जो है वो तवज्जो नहीं करनी। अब यहाँ पे ईमान की असल रूह बताई जा रही है। ईमान की असल रूह क्या है? अल्लाह वाहिद की तरफ यकसुई से जो है वो मुतवज्जो होना, शिर्क के तमाम शायबों तक से पूरा पूरा इज्तनाब करना। वान अकिम वजह कलि दीन हनीफा वला तकूनन मिनल मुश्रिकीन, और हरगिज जो है हरगिज हरगिज शक करने वालों में शामिल ना हो, हरगिज हरगिज मुश्रिकीन में से शामिल ना हो। वला तदउ मिन दूनिल्लाही, और ना पुकारो मिन दूनिल्लाही अल्लाह के सिवा, माला यनफाउ का वला यदुर्रुक, ऐसों को जो ना तुम्हें नफा दे और ना ही तुम्हारा कुछ बिगाड़ सके। और अल्लाह को छोड़कर उनको मत पुकारो जो ना तुम्हें नफा देने पर कादिर हैं और ना ही तुम्हें कुछ नुकसान जो है वो दे सकते हैं। और ये बड़ी बात है, और ये तौहीद की जो है ये तौहीद की जड़ है, तौहीद की बुनियाद है कि नफा भी अल्लाह ही दे सकता है और नुकसान भी अल्लाह ही पहुंचा सकता है। और अगर अल्लाह नुकसान पहुंचाना चाहे तो कोई रोक नहीं सकता, और अगर अल्लाह नफा देना चाहे तो भी कोई रोक नहीं सकता। तो यहां पर यही बात बताई जा रही है कि और अल्लाह के सिवा किसी को मत पुकारे जो ना आपको कुछ फायदा पहुंचा सकता है और ना ही आपको कुछ नुकसान दे सकता है। फइन फअलता फइन्नका इज़ा मिनज़ ज़ालिमीन, अगर आप ऐसा करेंगे तो तब यकीनन जालिमों में से हो जाएंगे, जुल्म करने वालों में से हो जाएंगे। जुल्म की तारीफ जो है आप याद कर लें कि जुल्म किसे कहते हैं। जुल्म के मानी है वदउ शय मिन गैरे महल्ले, किसी चीज को इसे इसके असल मकाम से हटाकर किसी और जगह पर रख देना। तो शिर्क करना जो है ये क्या है? ये जुल्म करना है, क्योंकि अल्लाह की बंदगी करनी चाहिए। इबादत का हक सिर्फ अल्लाह को हासिल है, उसने तमाम कायनात बनाई, वो खालिक है, वो जिंदगी के तमाम असबाब फराहम करता है, वो रब है, वो हाकिम है। तो जो खालिक है, जो मालिक है, जो हाकिम है, जो रब है, वो इस बात के जो है वो लायक है कि उसी की इबादत की जाए। और अगर उसको छोड़कर औरों को शामिल कर लिया जाए तो फिर ये शिर्क जो है क्या है? ये जुल्मे अजीम है। यहां पर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को मुखातिब किया जा रहा है, लेकिन असल मुखातिब तमाम इंसान है। तो आम तौर पर इंसान जो है वो लोगों से डरता है, लोगों से नफा चाहता है कि लोग कहीं मुझे नुकसान ना पहुंचा दे। ये बड़ी खूबसूरत दुआ है जो फर्ज नमाजों के बाद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पढ़ा करते थे। इसे बुखारी ने रवायत किया है, और आपको भी आती होगी कि मुगीरा बिन शाबा रजी अल्लाह अन्हु से रवायत है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जब नमाज से फारिग होते तो फरमाते, ला इलाहा इल्लल्लाहु वहदहू ला शरीक ला, लहुल मुल्कु व लहुल हम्दु व हुवा अला कुल्ली शैइन कदीर, अल्लाहुम्मा ला मानिया लिमा आतैत वला मुअतिया लिमा मनअत वला यनफउ ज़ल जद्द मिनकल जद्द। अल्लाह के सिवा कोई माबूद नहीं, वो अकेला है, इसका कोई शरीक नहीं, सल्तनत उसी की है और सब तारीफ का मुस्तहिक वही है, और वो हर चीज पर कादिर है। ए अल्लाह, जो कुछ तू दे इसको कोई रोकने वाला नहीं, और जो चीज तू रोक दे उसको कोई देने वाला नहीं। किसी दौलतमंद की दौलत तेरे मुकाबले में कुछ काम न देगी। तो ये आयात जो है ये अकीदाए तौहीद जो है उसको मजबूत करती हैं और बताती हैं कि नफा और नुकसान जो है اس کا اختیار صرف اور صرف جو ہے وہ اللہ کے پاس ہے. اور اگر یہ بات جو ہے وہ ہمیں اس پر یقین آ جائے تو پھر شرک جو ہے اس کی جڑیں جو ہیں وہ کاٹ دی جائیں گی, پھر شرک ختم ہو جائے گا, کیونکہ نفع اور نقصان کا مالک صرف اور صرف جو ہے وہ اللہ ہے. اور اگر لوگ نفع اور نقصان سمجھیں کہ لوگ جو ہے ہمیں پہنچا سکتے ہیں, رسول اللہ صلی اللہ علیہ وسلم سے کہا جا رہا ہے اگر تو ایسا کرے گا تو تو ظالموں میں سے ہوگا. اگلی آیت کا بھی یہی مضمون ہے, وَإِن يَمْسَسْكَ اللَّهُ بِضُرٍّ, اے محمد صلی اللہ علیہ وسلم اور اگر پہنچائے تجھے اللہ کوئی تکلیف, دعات را را نقصان کی تکلیف کے لیے آتا ہے, فلا کاشف لہ الا ہو, بس نہیں دور کرنے والا اس کو مگر وہی, تو اللہ کے سوا اس مصیبت کو ٹالنے والا ہٹانے والا اور کوئی نہیں, تو کاشف کون ہے؟ اللہ ہی ہے. وَإِن يُرِدْكَ بِخَيْرٍ, اور اگر اللہ تجھے خیر دینا چاہے, یورد کا اس کا روٹ ہے را دال دال, اور اگر اللہ جو ہے وہ ارادہ کرے بخیرن کوئی بھلائی دینے کا, فلا راد دال فضلے, بس نہیں کوئی روکنے والا, پھر کوئی دور نہیں کر سکتا, کوئی رد نہیں کر سکتا. اور یہاں پہ جو فضل کا لفظ استعمال ہوا ہے, کیونکہ خیر کو یہاں فضل کہا گیا, اور فضل کیا ہے کہ اللہ تعالیٰ اپنے بندوں سے جو بھلائی کا معاملہ کرتا ہے. اب آپ دیکھ لیں کہ اعمال کے اعتبار سے بندہ اس قابل نہیں ہوتا کہ اللہ اس کو نعمتیں دیتا چلا جائے, لیکن یہ اللہ کا فضل ہے کہ وہ انسانوں کے اعمال سے قطع نظر کرتے ہوئے پھر بھی انسانوں پر رحم کرتا ہے, انسانوں پر اپنا کرم کرتا ہے. تو اگر اللہ جو ہے تمہارے حق میں کسی خیر کا بھلائی کا ارادہ کر لے تو اللہ کے فضل کو پھیرنے والا اور کوئی نہیں ہے. یصیبو بہی من یشاء من عبادے, وہ اپنے بندوں میں سے جس کو چاہتا ہے اپنے فضل سے نوازتا ہے, یہ اللہ کا کرم ہے کہ وہ اپنے بندوں کو جو ہے وہ اپنے فضل سے نوازتا چلا جاتا ہے, جس کو چاہتا ہے نوازتا چلا جاتا ہے. کیوں؟ اللہ کی ذات بڑی بے نیاز ہے, وہو الغفور الرحیم, اور وہ درگزر کرنے والا اور رحم کرنے والا ہے, اور وہ بخشنے والا اور رحم کرنے والا ہے. اب آپ دیکھیے کہ رسول اللہ صلی اللہ علیہ وسلم کو مخاطب کر کے یہاں پر جو ہے ہدایت کے تین اصول بتائے جا رہے ہیں, ہدایت قبول کرنے کے تین فوائد بتائے جا رہے ہیں. نمبر ایک, فرمایا قل, کہہ دیجئے اے محمد صلی اللہ علیہ وسلم, آپ اعلان کر دیجئے, یا ایہا الناس, اے لوگو, قد جاءکم الحق من ربکم, تمہارے پاس تمہارے رب کی طرف سے حق آ چکا ہے. جیسے ہم سب کے پاس قرآن موجود ہے, رسول اللہ کی سنت اور سیرت جو ہے کتابوں کی شکل میں موجود ہے, اب سب کے پاس یہ حق آ چکا ہے, سب کے گھروں میں اور لائبریریوں میں اور مساجد میں قرآن اور سنت جو ہے یہ علم جو ہے یہ موجود ہے. کس کی طرف سے؟ رب کی طرف سے. رب کون ہے؟ جو جسمانی ضرورتیں پورا کرتا ہے, جو روشنی دیتا ہے, ہوا فراہم کرتا ہے, اور کھانا, اس کی ربوبیت کی نشانیاں کائنات میں بکھری پڑی ہیں. تو اسی رب نے روح کی غذا کا انتظام کیا اور کیا دے دیا کہ قرآن و سنت. دوسری بات, فمن اهتدى فانما يهتدي لنفسه, کہ پس جو کوئی جو ہے وہ ہدایت پاتا ہے, پس وہ اپنے ہی لیے اس کے لیے ہدایت جو ہے وہ مفید ہے. کہ اگر کوئی شخص جو ہے وہ نیکی اختیار کرتا ہے, اگر وہ ہدایت پاتا ہے تو اپنے فائدے کے لیے ہے, فانما يهتدي لنفسه, تو اس کے اپنے ہی فائدے کے لیے ہے. فمن ضل فانما يدل عليها, اور جو گمراہ ہوتا ہے تو اس کی گمراہی اسی کے لیے جو ہے وہ نقصان دہ ہے. کوئی نیکی کرے گا تو اپنا ہی فائدہ ہے, صراط مستقیم پہ چلے گا تو اپنا ہی فائدہ کرے گا. فمن ضل, اور جو گمراہ ہو جائے, پس یقیناً گمراہ ہوا اپنے نقصان کے لیے. فانما يدل عليها, عليها یعنی اپنے لیے. تیسری بات, وما انا عليكم بوکیل, और मैं तुम पर जो है कोई हवालादार नहीं हूं, मैं तुम पर जो है कोई वकील नहीं हूं, क्योंकि वकील क्या करता है, हवालादार क्या करता है, जैसे जबरदस्ती करता है ना कि जरूर ये काम करो, केस को लड़ता है, चलता है आगे। तो कहा कि मेरा काम तुम्हें दावा करना है, पैगाम पहुंचाना है, जबरदस्ती करना नहीं है। वत्तबे मा यूहा इलैक, और ए नबी सल्लल्लाहु अलैहि वसल्लम, तुम उस हदायत की पैरवी किए जाओ जो तुम्हारी तरफ वजरिया वही नाजिल की जाती है। वस्बिर हत्ता यहकुम अल्लाहु, और सबर कीजिए यहां तक के अल्लाह फैसला कर दे। वह हुआ खैरुल हाकिमीन, और वो बेहतरीन फैसला करने वाला है। अब आप देखें कि पूरी सूरत का निचोड़ जो है वो क्या सामने आया कि आप दाई हैं, नंबर दो दाई हैं, और आपने जो है वो अमल करके दिखाना है, क्योंकि आपको कह दिया गया कि आप ये ऐलान कर दीजिए कि अब्दुल्लाह लजी यतवफ्फाकुम व उमिरतु अन अकूना मिनल मोमिनीन व अन अकिम वजहक लिद्दीन हनीफा वला तकूनन्ना मिनल मुश्रिकीन। तो ईमान लाना है, अमल करके दिखाना है, लोगों की तरफ नहीं देखना। दूसरी बात कि उस हदायत की पैरवी किए जाओ जो तुम्हारी तरफ बजरिया वही की जाती है, और जब पैरवी करेंगे तो क्या करना पड़ेगा, लोग बातें करेंगे, आपको सबर करना है। और ये जो सबर है जिसका बार बार जिक्र किया जाता है कुरान में, बार बार सबर की ताकीद की जाती है, तो सबर जो है वो ईमानी जिंदगी का हुसन है, ईमानी जिंदगी की बुनियाद है। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो कि बेहतरीन सबर करने वाले थे, उनसे कहा जा रहा है कि आप सबर कीजिए, आप सबर कीजिए। ये हदायत है, आखिरी हदायत, के मुखालफीन के रवैये से कतई नजर, खा मुखालफीन कितनी बातें क्यों ना बनाएं, कितना जोर क्यों ना लगाएं, आपने उसकी पैरवी करनी है जो वही आपकी तरफ की है। नंबर दो, अपने मुआकफ पर जो हक है उस पर डट जाना है, इधर उधर नहीं होना, घबराना नहीं है, परेशान होकर हक बात को छोड़ना नहीं है। और हक से मुराद क्या है, ये आयत नंबर आपने 108 में हक लफ्ज पढ़ा ना, हक से मुराद कुरान है, दीन इस्लाम है, तौहीदे इलाही है, रसालते मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम है, तो इस पर अमल करना है। और सबर करो यहां तक कि अल्लाह फैसला कर दे। और फैसला जो है इससे मुराद जो है वो या तो ये कि दीन इस्लाम जो है वो हर तरफ जो है वो कामयाब हो जाए, उसको फतह हो, ईमान वालों को, मुसलमानों को फतह हो और मुखालफिन रुसवा हो जाए, और या फिर ये कि अल्लाह अजाब ले आए। वह हुआ खैरुल हाकिमीन, और वो वही बेहतरीन फैसला करने वाला है। तो ये थी सूरत यूनुस। सूरत यूनुस जो हमें जो है वो तौहीद सिखाती है, बताती है कि हमें जो है वो कायनात में बिखरी भी अल्लाह की निशानियों के जरिए जो है वो अल्लाह की कुर्बत हासिल करनी है, आखरत पर अपने ईमान को मजबूत करना है, और उसके लिए कुरान मजीद जो है वो उससे दोस्ती करनी है। पहली आयत भी यही थी, अलिफ लाम रा तिलका आयातुल किताबिल हकीम। और अगर हम इज्जत का मकाम चाहते हैं, कदम सिदकिन इंदा रब्बिहिम, अगर चाहिए अल्लाह के नजदीक इज्जत चाहिए, तो फिर कुरान जो है उसको अपना ओढ़ना और बिछोना बनाना पड़ेगा। कज्जाकुमुल हक मिन रब्बिकुम, और ये मेरे और आपके घर में है, सीडी में है, कैसेट में है, किताबों में मौजूद है, लेकिन जरूरत है आंखें खोलने की, दिल खोलने की, और अपने कानों को खोलने की, अपने वक्त और औकात जो है वो कुरान मजीद पर लगाने के लिए, ताकि हम अल्लाह से मुलाकात की तैयारी कर सकें। और ये जो दुनिया में जो मसाइल हैं, मुश्किलात हैं, जो परेशानियां हैं, और वो उस जमाने में भी थी ईमान लाने वालों के लिए, और आज भी हैं, और उसका इलाज भी बताया जा रहा है। और इलाज क्या है कि सब्र करना है, इस्तकामत, क्योंकि जब भी नेकी का काम किया जाए तो फिर मुश्किलात तो पेश आती हैं। अल्लाह रब्बुल इज्जत हम सबको अमल करने वाला बनाए। सुभानक अल्लाहुम्मा व बिहमदिका, नशहदु अल्ला इलाहा इल्ला अंता, नस्तगफिरुका व नतूबु इलैक।